This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
श्रोताहरू, यसपालिको तिहार हामीले रेडियो एडलेटको यो सो भोइस अफ साङ्लाबाट स्वागत गरेका छौँ। किशोरजी यहाँ छेउमा बस्यो, कमलजी हाम्रो छेउमा बसेर चाहिँ औपचारिक सुरु भएन रेडियो प्रोग्रामको भन्दै हुनुहुन्छ, उहाँले औपचारिक सुरु गर्न खोज्दै हुनुहुन्छ।
हजुर, श्रोताहरू हजुरहरूलाई हाम्रो कार्यक्रम भोइस अफ साङ्लामा स्वागत छ। हामीले भर्खर हाम्रो इन्द्र दाजु भट्ट्याउँदै हुनुहुन्थ्यो देउसिरे, अनि हामी साइडमा देउसिरे भन्दै थियौँ, आशा छ हजुरहरूलाई मन पऱ्यो होला। अनि त्यस्तै गरी आज हाम्रो कार्यक्रममा हामीलाई हाम्रो कार्यक्रममा सञ्जय पुरी र डोमा शेर्पा हुनुहुन्छ, त्यस्तै गरी इन्द्रजित हुनुभयो। आजको कार्यक्रम हामीले तिहार विशेष राखेका छौँ। आजको कार्यक्रममा हामीले तिहारका गीतहरू बजाउनेछौँ, त्यस्तै गरी रमाइला तिहारका कुराकानीहरू, अनि तिहारमा आउने लक्ष्मी पूजाहरू, त्यस्तै महत्त्वपूर्ण दिनका कुरा कानी पनि हामीले गर्नेछौँ। सदाझैँ हाम्रो यो कार्यक्रममा कार्यक्रम सुरु गरौँ समाचारबाट। समाचार भन्न गइराख्नु भएछ इन्द्र अधिकारी जी।
यो साताको समाचार सुरुमा भुटान। अघिल्लो साता विवाह बन्धनमा बाँधिएका भुटानका राजा रानी जिग्मे खेसर नामगेल वाङचुक र जेत छुम्पेमा सुहागरात मनाउन भारत भ्रमणमा निस्किएका छन्। आजैबाट सुरु भ्रमण अक्टोबर 31 तारिकमा सकिनेछ। राज दम्पतिको यो पहिलो विदेश सैर हो। राज दम्पति खास गरी राजस्थानमा रहनेछन्। उनीहरू दिल्लीमा रहँदा राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि भेट्नेछन्। निजी घुमघामका साथ राजाले नयाँ रानीको परिचय त्यहाँका स्थानीय राजनीतिक नेतृत्वलाई गराउनेछन्। सो अवसरमा आपसी हितका विषयमा पनि कुराकानी हुने समाचार छ। हनुमानका लागि गएको दम्पतिसँगै गृहमन्त्री मिन्जुर दोर्जी, कार्यवाहक विदेश मन्त्री खाण्डु वाङचुक र सेना प्रमुख बाटु छिरिङ पनि जानेछन्। अस्ट्रेलियाको एडिलेडमा हिजो शनिबार पहिलोपटक महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती मनाइएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अस्ट्रेलिया र भुटनिस एसोसिएसन इन साउथ अस्ट्रेलियाले संयुक्त रूपमा सो कार्यक्रमको आयोजना गरेका हुन्। गत जुनमा पनि यी दुई संस्थाले संयुक्त रूपमा भानु जयन्ती मनाएका थिए। कार्यक्रमको सुरुमा हालै देहान्त भएका भुटानी प्रजातन्त्रवादी नेता रोङथोङ किन्ले दोर्जीको चिर शान्तिको कामना गर्दै एक मिनट मौन धारण गरिएको थियो। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अस्ट्रेलियाका अध्यक्ष भुवन शर्माले दिएको जानकारी अनुसार यहाँ बस्ने नेपाली भाषीको काम र पढाइको चापलाई ध्यानमा राखी कार्यक्रम अग्रिम रूपमा आयोजना गरिएको हो। कार्यक्रममा वक्ताहरूले आफ्ना र देवकोटाका दर्जनभन्दा बढी रचना वाचन गरेका थिए। त्यस्तै देवकोटाले लेखेको यात्री कविता गाइएको थियो। सहभागी सबैलाई प्रमाणपत्र दिएको थियो। दीपक विष्ट र अनिल राणाबारले कार्यक्रमको प्रायोजन गरेका थिए। भुटानी प्रजातन्त्रवादी नेता रोङथोङ किन्ले दोर्जीको निधन भएको छ। गत अक्टोबर 19 तारिकका दिन स्थानीय समयअनुसार राति 11:05 सिक्किम पाँच मिनटमा सिक्किमको मणिपाल शिक्षा अस्पतालमा उहाँको निधन भएको हो। ड्रुक नेसनल कङ्ग्रेसका संस्थापक अध्यक्ष रहेका दोर्जी केही वर्षदेखि कलेजोको रोगबाट चिकित्सित थिए भने गत 2 सातादेखि उनी अस्पताल नै रहेका थिए। 73 वर्षीय दोर्जीको दाह संस्कार आज गरिने कार्यक्रम छ। प्रवासमा रहेका अधिकांश नेताहरू सिक्किम पुगेर उनलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए। 13 वर्षको प्रयासपछि भारत सरकारले उनलाई दिल्लीबाट बाहिर निस्कने अनुमति दिएपछि उनी गत वर्ष काठमाडौँ सरेका थिए। यसै वर्षको सुरुमा उनको नेतृत्वमा प्रवासका राजनीतिक दलहरूले मोर्चा बनाएका थिए। दिवंगत दोर्जीका दुई छोरी र श्रीमती छन्। प्रवासमा रहेको भुटानीले उनीप्रति श्रद्धाञ्जलीका शब्दहरू पठाएका छन्। यसरी श्रद्धाञ्जली दिनेहरूमा भुटान नेसनल डेमोक्रेटिक पार्टी, भुटान पिपल्स पार्टी, भुटनिस रेफ्युजी रिप्रेजेन्टेटिभ रिपार्टिसन कमिटी, युथ अर्गनाइजेसन अफ भुटान, भुटनिस कम्युनिटी इन नेदरल्यान्ड्स र अर्गनाइजेसन अफ भुटनिस कम्युनिटी इन अमेरिका रहेका छन्। यसैबीच भुटान मिडिया सोसाइटीले मृत दोर्जीको सम्झनामा उनले भुटानी प्रजातान्त्रिक आन्दोलनमा दिएको योगदानलाई समेटेर विशेष प्रकाशन निकाल्ने भएको छ। यसका लागि सबै भुटानलाई लेख रचनाहरू पठाउन संस्थाले आग्रह गरेको छ। ड्रुक नेसनल कङ्ग्रेसका अध्यक्ष रङथङकुनले दोर्जीको बारेमा थप जानकारी हामी कार्यक्रमको बिबीचमा दिने प्रयास गर्नेछौँ। भुटानमा 2013 दोस्रो आम चुनावको तयारी सुरु हुँदै गर्दा नयाँ पार्टीहरू खोलिने तयारी भएको समाचार बाहिर आएको छ। हाल देशमा 2 मात्र पार्टीहरू छन्। 2 पार्टी भए देशमा 2 निर्वाचन हुनुपर्ने संवैधानिक प्रावधान छ। 2008 पिपल्स डेमोक्रेटिक पार्टीका उम्मेद्वार रहेका डाक्टर तान्दिन दोर्जी आफ्नो नयाँ पार्टी खोल्ने तयारीमा जुटेका छन्। केही समय सहयोगीका साथ उनी छलफलमा रहेका छन्। उनले देशको अप्ठ्यारो कानुनका कारण नयाँ पार्टीहरू खोल्न नसकेको बताए। राजनीतिक दल खोल्ने तयारीमा जुटेका अर्का हुन् पेन्जोर दोर्जी। उनले सन् 2007 भुटान नेसनल पार्टी खोलेका थिए। त्यसपछि खोलिएको बिपियुपी र एपिपीलाई एकै ठाउँमा समेटेर हालको डिपिटी दल बनाइएको हो। तर पार्टी गठनपछि उनलाई उम्मेद्वार बन्न दिइएको थिएन। नयाँ दलको आगमनलाई विपक्षी दलका नेता छिरिङ तोप्गेले स्वागत गरेका छन्। उनले आफ्नो ब्लगमा लेखेका छन्, हाल रहेका 2 सैद्धान्तिक र व्यवहारिक रूपमा भ्रमित भएका र असफल भएका कारण प्रजातन्त्रलाई दह्रो बनाउन नयाँ राजनीतिक दलको आवश्यकता पर्छ। अब नेपाल सम्बन्धी खबर। मेलबर्नमा अपहरणको फन्दामा परेकी 19 वर्षीय नेपाली युवतीलाई अस्ट्रेलियन फेडरल प्रहरीले 24 लामो अनुसन्धानपछि पाकहेममा रहेको अपहरणकारीको घरबाट मुक्त गरेको छ। 35 वर्षीय डरेन साल्ट मासले ती युवतीको अपहरण गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। प्रहरीका अनुसार उनीहरूबीच सामाजिक सञ्जाल मार्फत चिन्जान भएपछि गत मङ्गलबार पहिलोपटक युवती डेटिङमा गएकी थिइन्। अपहरणकारीले युवतीलाई आफ्नै कारमा राखेर घरमा पुर्याएपछि बन्धक बनाएर $20,000 फिरौती माग्दै नदिए हत्याको धम्की दिएको थियो। हेराल्ड सन दैनिकका अनुसार अपहरणकारीले युवतीको पोखरामा रहेका आफन्तलाई फोन गरेर धम्की दिएको थियो। आफन्तले मेलबर्नमा रहेको महावाणिज्य दूतको कार्यालयलाई खबर गरेपछि अस्ट्रेलियन प्रहरीले घटनाबारे जानकारी पाएको थियो। अपहरणमुक्त भएपछि स्थानीयवासीले अस्पतालमा उनलाई भर्ना गरेका थिए। वाणिज्य दूत चन्द्रयुञ्जनका अनुसार उनी अहिले खतरामुक्त छिन्। अपहरणकारीबाट मुक्त गर्न 1 मात्र ढिला भएको भए ती युवतीलाई मारेर खाल्डोमा पुर्ने तयारी गरेको सन हेराल्डले उल्लेख गरेको छ। प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल भारत सम्बन्धमा आफ्नो भ्रमणले नयाँ अध्यायको थालनी गरेको बताएका छन्। उनले भारतसँग हस्ताक्षर भएको द्विपक्षीय लगानी एवं सुरक्षा बिपा सम्झौता राष्ट्रहित विपरीत नभएको बरु देशको आवश्यकता भएको उल्लेख गरे। भारतको 4 औपचारिक भ्रमण सकेर उनी आज मात्र देश फर्किएका छन्। नेपाली र विदेशी पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, सबै कुरा विश्वास र भरोसा हो। विश्वास र भरोसा बलियो पार्ने आफ्नो भारत भ्रमण भएको उनले बताए। भारत भ्रमणप्रति म अत्यन्त खुसी छु। बिपा हाम्रो राष्ट्रिय स्वार्थ हो। यसै गरी अर्थमन्त्री वर्तमान पुनले नेपालको आर्थिक समृद्धिका लागि नेपाल भारत सहयोग महत्त्वपूर्ण रहेको बताएका छन्। प्रधानमन्त्री भट्टराईको टोलीसँगै नयाँ दिल्ली आएका अर्थमन्त्री शनिबार बिहान भारतीय अर्थमन्त्री प्रणब मुखर्जीसँगको बैठकपछि भने दोहोरो कर खारेज गर्ने सम्झौता छिट्टै हुन्छ। द्विपक्षीय लगानी एवं सुरक्षा बिपाले आर्थिक विकासप्रतिको नेपालको इमान्दारीता पेश भएको उल्लेख गर्दै सम्झौता दिगो आर्थिक समृद्धितर्फ केन्द्रित भएको बताए। दोहोरो कर हटाउने सम्झौता हस्ताक्षर गर्न सक्दो चाँडो भारतीय अर्थमन्त्री मुखर्जी काठमाडौँ आउने आश्वासन दिएको उनले बताए। प्राविधिक कुरा नमिल्दा यो सम्झौतामा हस्ताक्षर हुन नसके स्थगित भएको छ। अब अर्को खबर, विश्वभर नेपालको राजदरबारका रूपमा चिनिँदै आएको नारायण हिटी सङ्ग्रहालय चुहिन थालेपछि सङ्ग्रहालयभित्र रहेका र महत्त्वपूर्ण कागजात बिग्रिएका र कोठाका भित्ता मकिएका छन्। पानी पसेर डोल्पा बैठक कक्षको गलैँचा कुहिएको छ। पानीका कारण नारायण हिटीको नक्सा, लाल पूर्जा लगायत दरबारका महत्त्वपूर्ण कागजात कामै नलाग्ने भएका छन्। तत्कालीन राजा महेन्द्रको अग्रसरतामा झन्डै 10 वर्ष लगाएर 2028 सालमा निर्माण सम्पन्न भएको नारायण हिटी केही वर्ष अघिसम्म मुलुककै सुविधा सम्पन्न भवन मानिए पनि बिस्तारै त्यसको आकर्षण घट्दै गएको छ। पानी चुहिएका कारण भवनमा लेउ र झार उम्रिन थालेको छ। राणा प्रधानमन्त्री जङ्गबहादुरले भाइ रणदीपको सम्झनामा बनाइएको भवन समेत ढल्ने अवस्थामा पुगेको छ। तत्कालीन राजदरबारको रूपमा रहेको नारायण हिटी स्याहार सुसार र मरमत सम्भारको अभावमा बिग्रिँदै गएको हो। पहिले राजा बस्दा समयमै मरमत सम्भार र रेखदेख हुन्थ्यो। सङ्ग्रहालय बनाएपछि बजेट दिनै छाडिएको छ। कुल 753 रोपनी क्षेत्रफलमा फैलिएको नारायण हिटी क्षेत्रभित्र 125 रोपनी दरबारले मात्रै घटेको छ। आजको मुख्य समाचार यति नै। अब म स्पोर्ट्स समाचारको लागि कमलजीलाई माइक्रोफोन दिन्छु।
हिमालयन याक्सले समर लिगको दोस्रो खेल शानदार जितको साथ सुरु गरेको छ। याक्सले भिक्टोरियस सिक्रेट टिमलाई 2-4 गोलले पछि पारेको हो। रातो टी सर्टका साथ मैदानमा आएको याक सबैतिरबाट राम्रो देखिन्थ्यो। अर्को खेल 27 तारिकमा हुने भएको छ र सबैलाई गेम हेर्नको लागि अनुरोध गरिन्छ। गेम हुने स्थान छ क्रस रोडमा रहेको इम्यान्युअल कलेज। बेलुकी 8:30 बजेदेखि गेम सुरु हुनेछ। लेक्सन गेम टिमका म्यानेजर विनय पौडेल। हजुरहरू सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्ग्रिला, रेडियो एडलेड 101.5 FM। यो कार्यक्रम हजुरहरूले आज सुन्न भ्याउनु भएन भने अथवा पछि फेरि पुनः सुन्न चाहनुहुन्छ भने www.ipajournal.com पनि सुन्न सक्नुहुनेछ। यो कार्यक्रमभर हामी फेसबुकमा अनलाइन रहनेछौँ। हजुरहरूलाई केही सन्देशहरू पठाउनु छ भने हामीलाई म्यासेज पठाउन सक्नुहुनेछ, अथवा केही कसैको जन्मदिनहरूको शुभकामना छ भने पनि हजुरहरूले हामीलाई म्यासेज पठाउन सक्नुहुन्छ।
खास गरी तिहारको शुभकामना बाँड्न चाहनुहुन्छ भने नेपालमा रहेका मित्रहरूलाई अथवा भन्नु अस्ट्रेलियामा रहेका मित्रहरूलाई आज रेडियो मार्फत तपाईँले लाइभ बाँड्न सक्नुहुन्छ भने तपाईँले म्यासेज छोड्नुभयो भने ipajournal.com मार्फत तपाईँका नेपालका मित्रहरूले पनि यो सन्देश सुन्न सक्नुहुनेछ।
ल अब हामी कार्यक्रम सुरु गरौँ यो एउटा तिहारको गीतबाट। यो गीतलाई मैले ल्याएको छु नेपाली फिल्म स्वर्गबाट। एकदम चर्चित तिहारको गीत हो यो। यो गीतलाई गाएका छन् लोचन भट्टराई र नूतन प्रधानले। सुनौ तिहारै आयो।
हजुर गीत सकिसके चाहिँ म त यहाँ नाच्दै थिएँ यो रमाइलो तिहारको देउसुरे गीतपछि हामी फेरि अब लक्ष्मी पूजाको महत्त्वबारे केही जानकारी गराउँछौँ हाम्रा श्रोताहरूलाई दसैँपछिको ठुलो चाड हो तिहार केटाकेटीदेखि बुढाबुढीसम्म सबैको मन जित्न सफल सांस्कृतिक पर्व तिहारलाई यमपञ्चक दीपावली लक्ष्मी पूजा आदि नामले पनि चिनिन्छ लक्ष्मी पूजा यो पर्वको मुख्य दिन र मूल विशेषता हो जसरी दसैँमा गरिने दुर्गा पूजा दुष्टता र दुर्गति नाशका लागि प्रसिद्ध छ त्यसै गरी लक्ष्मी पूजा धन धान्य र सम्पन्नताका प्रतीकका लागि प्रसिद्ध मानिन्छ मानव जीवनमा धनबल जनबल र विद्याबल गरी तीन बलको सर्वाधिक महत्त्व छ त्यसैमध्ये धनकी ऐश्वर्य देवी महालक्ष्मी हुन् माता लक्ष्मीको सत्ता र अस्तित्व बिना संसार चल्न सञ्चालन हुन सक्दैन भन्ने विश्वास छ धन बिना कुनै पनि सांसारिक कार्य सम्पन्न हुन सक्दैन जीवनयापनका लागि धन अनिवार्य छ यसको अभावमा व्यावहारिक जीवन कष्टकर हुन्छ धनको महत्त्व पहिले भन्दा अझ बढ्दै गएको छ गरिबी दुखीहरूभन्दा सम्पन्न र खुसीहरू नै प्रशंसित हुन्छन् त्यसैले माता लक्ष्मीमा समर्पित भई धन वा लक्ष्मीको प्रतीकको प्राप्तिको प्रयास गर्नु हाम्रो दायित्व हो लक्ष्मी भनेको धन सम्पत्ति मात्र होइन हामी नराम्रो वस्तु वा तत्त्वलाई अलक्ष्मी भन्छौँ अलक्षिण भन्छौँ तर राम्रो र असल वस्तु प्राप्त हुँदा त्यसलाई लक्ष्मी भन्छौँ तसर्थ हाम्रो कल्याण गर्ने सबै तत्त्व वस्तु मानवीय आचरण तथा शील स्वभाव सबै लक्ष्मी मानिन्छन् जस्तो पञ्चमहालक्ष्मी अन्तर्गत श्री महालक्ष्मी श्री सम्पदा महालक्ष्मी श्री ज्ञान महालक्ष्मी श्री भोग महालक्ष्मी र श्री मोक्ष महालक्ष्मी पर्छन् भने अष्टलक्ष्मी अर्थात् लक्ष्मीका मुख्य आठ स्वरूपमा वैभव वा धनलक्ष्मी वीरलक्ष्मी विजयालक्ष्मी अधिलक्ष्मी ऐश्वर्यलक्ष्मी गजलक्ष्मी एवं सन्तान लक्ष्मी हुन् यसबाट हाम्रो हित कल्याण गर्ने जीवनयापन तथा सुख समृद्धिका लागि आवश्यक वैभव धन सम्पत्ति भोग ऐश्वर्य ज्ञान गुण असल सन्त असल स्वभाव विजय आनन्दी धन्य आदिका मूल स्वरूप वा अधित्राष्टी देवी सर्वहितकारिणी जगदम्बा महालक्ष्मी नै हुन् कार्तिक कृष्ण औँसीका दिन साँझ माता लक्ष्मीको विशेष पूजा गर्ने चलन छ नित्य पूजा गरेपछि विशेष पूजा किन गर्ने भन्ने प्रश्न पनि उठ्न सक्छ जसरी हामी नित्य दैनिक रूपमा भोजन गर्छौँ तैपनि विशेष अवस्था र अवसरमा विशेष परिकार तयार गरी विशेष पुष्टिदायक खाना खानपान गर्छौँ त्यसरी नै विशेष तिथि पर्वका अवसरमा भगवान्को विशेष रूपमा पूजा आराधना आवश्यक छ माता लक्ष्मीको प्रसन्नताका लागि उहाँको नित्य पूजाका साथै विशेष पूजा अनिवार्य छ लक्ष्मीको अनुकम्पा प्राप्त गर्न उहाँको प्रसन्नता आवश्यक छ श्रीयुक्ति वा लक्ष्मी स्त्रोत्रमा सङ्कल्पका क्रममा महालक्ष्मी देव्य प्रसन्नार्थ लक्ष्मी पूजा गरिने भनिएबाट पनि माता लक्ष्मीको प्रसन्नताका लागि उहाँको पूजा अपरिहार्य छ भन्ने कुरा पुष्टि हुन्छ पूजाबाट प्रेम श्रद्धा एवं भक्ति बढ्छ र श्रद्धा भक्तिबाट उहाँ प्रसन्न हुनुहुन्छ विचारणीय कुरा के छ भने के यसो भनिएको भरमा केवल पूजाबाट माता लक्ष्मीको कृपा प्रसादको भागी बनेर सुखी र समृद्धि जीवन प्राप्त भइहाल्छ त माताको वास्तविक कृपाको कामना गर्नेले उहाँ अनुकूल स्वभावको निर्माण गर्नु र त्यसतर्फ जागरूक बन्न पनि उत्तिकै आवश्यक छ शास्त्र भन्छ जहाँ सुकर्म हुन्छ त्यहीँ लक्ष्मीको कृपाबाट मानव धनाढ्य एवं यशवान बन्छ कुकर्म दुष्कर्ममा उहाँ अलक्ष्मी बनेर विनाश गर्नुहुन्छ हजुर म यो लक्ष्मीको महत्त्व फेरि जोड्ने नै छु र अहिलेलाई फेरि हामी एउटा भैली गीत सुनौँ कमलजी
तिमी हाँस्दा फुल हाँस्छ तिमी रुँदा आँसु बरारा हो तिमी हाँस्दा फुल हाँस्छ तिमी रुँदा आँसु बरारा ए हाँसेर बोला
अनुहारको बेलैमा रिसाउनु हुन्न निलैलै ख्याला र ख्यालैमा तिमी हाँस्दा फुल हाँस्छ तिमी रुँदा सुबरर हो तिमी हाँस्दा फुल हाँस्छ तिमी रुँदा सुबरर तिमी हाँस्दा फुल हाँस्छ तिमी रुँदा सुबरर हो तिमी हाँस्दा फुल हाँस्छ तिमी रुँदा सुबरर तिम्रे बाटो ठेकी ठेकी हाँसेर बोल बहिनी तिहारको बेलैमा खुसीले बाँच सधैँ खेल र खेलैमा तिमी हाँस्दा फुल हाँस्छ तिमी रुँदा सुबर हो तिमी हाँस्दा फुल हाँस्छ तिमी रुँदा सुबर
हजुर यो तिहारको रमाइलो गीतपछि म पुनः लक्ष्मीको महत्त्वबारे जानकारी गराउँछु यहाँहरूलाई लक्ष्मीको पूजाको श्रद्धायुक्त स्वागत गरिँदैन भने त्यहाँ उहाँ लक्ष्मीको आगमन हुँदैन पूजाबाटै अन्तरात्माको स्थिर प्रेम तथा भक्तिभाव अभिव्यक्त हुन्छ बेलुकी वा रात्रिको खानपानपछि जुठो भाँडाकुँडा राख्नु हुँदैन जसरी हामी खाना खाना साथ हातमुख धुन्छौँ त्यसरी नै खाना र पकाउन प्रयोग भएका भाँडाकुँडा तत्कालै धुनुपर्छ धेरै समय वा रातभर देवी देवताहरूलाई जुठो भाँडाकुँडा देखाउनु हुँदैन भन्ने चलन छ केटाकेटी हुन् वा ठुला मानिस कहिल्यै पनि निर्वस्त्र सुत्नु हुँदैन शरीरमा एउटा न एउटा वस्त्र लगाएकै हुनुपर्छ लक्ष्मी प्राप्तिका लागि लज्जाभावको रक्षा गर्नुपर्छ लोकलाजको डर राख्नुलाई दैवी गुण तथा गहना मानिएको छ घर आँगनमा तुलसी रोप्नुपर्छ लक्ष्मी प्राप्ति भगवान् विष्णुको प्रतीक मानिने तुलसीमा धेर रोग नाश गर्ने शक्ति हुन्छ तुलसीको नित्य पूजा दर्शन स्पर्श तथा सेवनबाट रोग शोक दुःख एवं दरिद्रता नाश भई सुख समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ तुलसीको बोटबाट प्राप्त अक्सिजन प्राप्त हुन्छ पर्याप्त मात्रामा अक्सिजन प्राप्त हुन्छ जसलाई आयुर्वेदमा महाऔषधि मानिएको छ हरेक घर परिवारमा एउटा गाई पाल्नुपर्छ गाईलाई लक्ष्मीका रूपमा मानेर प्रत्येक वर्ष गाई तिहार कार्तिक कृष्ण औँसीका दिन श्रद्धापूर्वक पूजा गर्नुपर्छ हाम्रो संस्कृतिमा रुखो सुखो पराल खाएर आफ्ना सन्तानलाई पर पोसेर अमृत तुल्य दुध दिई आत्मा तृप्त बनाइदिने गाईसँग हाम्रो सम्बन्ध माता पुत्रको जस्तो छ त्यसैले गाईलाई गौमाता भनिएको हो गाईको गोबरमा कीटनाशक क्षमता पनि हुन्छ गाईको गहुँत शुद्धि कार्यका लागि प्रयोग गर्ने चलन छ गाईको दुध दही घिउ आदिद्वारा निर्मित पञ्चामृत देव कार्य एवं प्रीत कार्यका अनिवार्य कृत कार्यमा अनिवार्य मानिन्छ। अतिथिको स्वागत सत्कार गर्नुपर्छ। घरमा आउने बन्धु बान्धव र अन्य आगन्तुकका लागि बारम्बार स्वागत गर्नु र तर भित्र व्यवस्था गर्नु वा दिगदार मान्नु हुँदैन। सधैँ अतिथि देव भवको आदर्शलाई आत्मसात गर्नुपर्छ। उद्योग अर्थात् परिश्रम गर्न बिर्सनु हुँदैन। उद्योगी तथा परिश्रमीलाई नै माता लक्ष्मीले मन पराउनुहुन्छ। उहाँ निद्योगी र अल्छी मानिसलाई रुचाउनुहुन्न। आक्रमण्यता र आलस्यताले दरिद्रता निम्त्याउँदछ। लक्ष्मीको क्रियापात्र या प्रियपात्र बन्न चाहनेहरूले दुष्कर्म वा खराब काम भुलेर पनि गर्नु हुँदैन। जहाँ सुकर्म छ लक्ष्मी त्यहाँ शुद्धि शान्ति र समृद्धिका रूपमा निवास गर्नुहुन्छ। जहाँ दरिद्रता र कुकर्म छ त्यहाँ उहाँ यसको विपरीत रूपमा अर्थात् कुविद्धि र अलक्ष्मीका रूपमा रहनुहुन्छ भन्ने हाम्रो शास्त्रमा उल्लेख छ। कमलजी, मैले अहिले भर्खरै पढेँ, यो सबै मैले कान्तिपुर साप्ताहिकबाट साभार गरेको थिएँ
हजुर,
लक्ष्मी पूजाको महत्त्व बारेमा।
हजुर, धेरै धन्यवाद हजुरले एकदम रमाइलो रमाइला कुराहरू गर्नुभयो त्यहाँ।
लक्ष्मी पूजाको त्यो लेख मैले यसो सुन्दा चाहिँ हाम्रो एकजना पत्रकार हुनुहुन्छ काठमाडौँमा बस्ने है,
हजुर,
निर्मला शर्मा भन्ने, उहाँलाई दिनुहुन्छ, उहाँले जम्मै काटेर फाल्नु हुने रहेछ जस्तो लाग्यो क्या। उहाँको लेख भर्खरै कान्तिपुरमा मैले अर्को एउटा पढेको थिएँ, मिल्दो जुल्दो प्रचण्ड दाह कि प्रचण्ड मात्रै भनौँ न, पुष्पकमल दाहाल, उहाँले चाहिँ जस्तै बुवाको मृत्यु हुँदाखेरि दाह संस्कार मात्रै दिनुभयो, क्रिया गर्नु भएन।
हाम्रो नेपाली चलनमा 45 दिन क्रिया बस्ने भन्ने त्यो चाहिँ भएन,
45 दिन मात्र होइन 13 दिन पनि गर्नु भएन,
13 दिन
होइन 13 दिन पनि गर्नु भएन, उहाँले बस्दै बस्नु भएन, पेन्ट सर्ट टाई लगाएर गएर चाहिँ
दागबत्ती
दिनुभयो। भाइ गङ्गारामले पनि दिनु भएन, ए के अरे दागबत्ती दिनुभयो तर क्रिया बस्नु भएन उहाँ होइन। तर त्यसबारेमा चाहिँ निर्मला शर्माले के टिप्पणी गरेका थियो भने 13 दिन बढी भयो क्रिया, तर प्रचण्ड जस्तो गर्दै नआउने चाहिँ होइन है, 3 दिन बनाउँदा कस्तो होला
भने
जस्तै होइन। यी धेरै परम्परागत कुराहरू जस्तो गाई पाल्नै पर्ने, गोबरले लिप्नै पर्ने होइन, त्यसपछि के भन्ने त्यो गहुँ त खानै पर्ने, कुन के गोबर्धनको त्यो मूर्ति सुर्ति बनाउनु पर्ने तिहारको, यो चलन त अस्ट्रेलियामा बस्ने हाम्रो लागि त एकदम असम्भवको कुरा
हो, असम्भव कुरा हो। तर अब हाम्रो संस्कृति, हाम्रो परम्परा, हाम्रो लाई जीवन्तता दिने कुरा पनि हो नि भनेका होइन, यसो भनेर अब यो गोबर गहुँत खानै पर्ने अब भन्ने होइन होइन, त्यसलाई अब नेपाली परम्परामा कुनै जमानामा एउटा शुद्धताको लागि एउटा प्रयोग गरिने थियो। अहिले पनि नेपालीहरू यहाँ अस्ट्रेलियामा विदेशको कुनै पनि ठाउँमा होस्, यो कुनै ठाउँमा गएर मासु खानु पर्यो भने के को मासु हो भनेर सोध्छन्, गाईको भनेपछि हो म त खान्न है भनेर पछाडि हट्छन्। त्यो भनेको एउटा आफ्नो धर्म संस्कृतिलाई जोगाउने राम्रो पक्ष हो जस्तो मलाई लाग्छ।
तर पनि कतिपय कुराहरू चाहिँ मलाई पनि त्यो चित्त नबुझेको त नभनौँ तर गर्न असम्भव जस्तो, खास गरी विदेशमा आएर बस्ने हामी नेपालीहरूको लागि धेरै नै गाह्रो खालको त्यो विषयवस्तु क्या।
अब लक्ष्मी पूजाको त हामीले कुरा गरिहाल्यौँ, इन्द्रजी हजुरले यहाँ लक्ष्मी पूजा कसरी मनाउँदै आउनुभएको छ, यसपालि कसरी मनाउनुहुन्छ?
ठिक कुरा गर्नुभयो कमलजी, लक्ष्मी पूजा चाहिँ नभनौँ देउसी खेल्ने चाहिँ तयारी भुटानी कम्युनिटीमा राम्रोसँगले भएको छ। आजै मात्रै म एउटा बैठक गरेर आएको छु, हामी 15-20 जनाको टिम छौँ, तयारी गर्दैछौँ र 3 दिन शुक्रबार बेलुकादेखि सुरु गरेर आइतबार बेलुकासम्म हामी भुटानी फ्यामिलीहरूमा, प्रत्येक फ्यामिलीमा भ्याए जति
होइन
भ्याए जति फ्यामिलीमा हामी गएर देउसी भैलो चाहिँ खेल्ने, एकदम धुमधामसँगै मनाउने भन्ने भएको छ। पोहोर पनि हामीले, पोहोर चाहिँ म भर्खर मात्रै आइपुगेको थिएँ
होइन,
1-1.5 महिना मात्रै भएको थियो तिहारमा म आउँदाखेरि, र पनि त्यतिखेर निकै रमाइलो भएको थियो होइन, 15-20 घर देउसी खेल्यो त्यतिखेर पनि
है।
तर मलाई लाग्छ मैले जिन्दगीमा मजाले देउसी खेलेको भनेको पोहोरको तिहारमा हो, त्यति राम्रो गरेर देउसी मैले खेलेको थिइनँ कहिले
पनि,
अस्ट्रेलियामा आएर चाहिँ। अब यसपालि अरू धेरै साथीहरू आएछन् नयाँ आएछन् होइन
भनेपछि रमाइलो गर्ने तयारीमा हुनुहुन्छ
रमाइलो गर्ने तयारीमा छौँ
हजुर
दीपक दाईले पनि इन्ट्रेस्ट गर्दै हुनुहुन्थ्यो हाम्रो रेस्टमा आएर नै खेल्नुपर्छ है भनेर होइन अब रेस्टमा देउसी पनि यहाँ हुन सक्छ कि भन्ने सम्भावना छ
हजुरहरू चाहिँ बेलुकीतिर खेल्ने
बेलुकीतिर किनभने खासै तिहार चाहिँ शुक्रबार सिधी नै हो तर पनि अब बिहिबार बुधबार त कसले खेल्दैन होइन सबै काममा हुन्छन् अरूलाई डिस्टर्ब हुन्छ
विकेन्ड पनि
विकेन्ड बनाएर चाहिँ त्यही भएर कमल दिसा अस्ति मैले कुरा गर्ने क्यालेन्डर हामी बनाउँछौँ क्यालेन्डरमा चाहिँ हाम्रो कोही कोही बेला के गफ हुन्छ भने क्यालेन्डर हाम्रो त्यो पात्रो बनाउँदाखेरि चाहिँ अर्को सालदेखि अथवा एक दुई वर्षदेखि चाहिँ यी मुख्य मुख्य पर्व शनिबार आइतबार बनाइदिउँ
एकदम ठिक भन्नु हजुरले होइन
नेपाल पञ्चाङ्ग समितिलाई नै यो उयो गर्नु पर्ला कि हाम्रो विदेशमा बस्ने नेपालीहरूको लागि चाहिँ छुट्टी पात्र चाहियो एउटा चाहिँ जति पनि चाडपर्वहरू चाड पर्वहरू छन् तिनलाई चाहिँ विकेन्डमा रिक्वेस्ट गर्नु पर्ला
त्यसो भने त एकदम रमाइलो हुन्थ्यो नि
रमाइलो हुन्थ्यो एकदम
हरेक चाड मनाउनु पाइन्थ्यो होइन अनि अब हजुरले देउसी खेल्ने त भन्नु हजुर अब नेपालमा त हामीले बाहिर खेल्थ्यौँ होइन घर बाहिर अब यहाँ चाहिँ कस्तो छ हजुरको भित्र खेल्नुहुन्छ कि बाहिर खेल्नुहुन्छ कि
यहाँ चाहिँ अब यस्तै चाहिँ नभनौँ अब त्यो चाहिँ परि घरको स्थिति अनुसार हुन्छ सिटिङ रुममा हुन्छ भने सिटिङ रुममा
हजुर
त्यहाँ आँटिँदैन भने कमसेकम
ब्याकयार्डतिर
चाहिँ खास गरी जस जसले चाहिँ आफ्नो घर किन्नु भएको छ
होइन
त्यहाँ चाहिँ अलिकति सहज हुन्छ त्यस्तोमा चाहिँ ब्याकयार्डमा होइन राम्रोसँगले खेल्ने हुन्छ पोहोर चाहिँ एक दुईजना हाम्रो यहाँको स्थानीय होइन अस्ट्रेलियन साथीहरू नि मिक्सअप हुनुभएको थियो
होइन
सायद यसपालि पनि आउनुभयो भने केही रमाइलो होला कि जस्तो लागेको
छ आफ्नो संस्कृति आफ्नो परम्परा चाहिँ हामीले देखाउने मौका पनि पाउँछ नि
अनि त्यस्तै गरी डोमाजी हजुर त अब यहाँ स्टुडेन्ट हुनुहुन्छ होइन अब हजुरको चाहिँ यहाँ कसरी मनाउने प्लान छ अब यो तिहार नै भनौँ न चाड
अब खै त्यस्तो त खासै के पनि छैन अब साथीहरू बसिन्छ अब त्यही हो त्यसो त्यही बत्ती बाल्ने चाहिँ चलन गरेको छु त्यही गर्यो अनि घरमै पूजा गर्यो त्यही हो अरू त त्यस्तो केही पनि गरिँदैन घरमा भएको भए त अब गरिन्थ्यो देउसी जहिले पनि खेलिन्थ्यो नेपाल भएसम्म चाहिँ जहिले पनि खेलेको थियो अब यहाँ आएर चाहिँ धेरै साथीहरू त्यस्तो छैन त्यही भएर त्यही हो घरमा साथीहरू
सायद सायद एडिलेडमा चाहिँ नेपाली यो पपुलेसन अलिक कम भएर होला सायद त्यो चाडपर्वको त्यति रौनक हुँदैन क्या मेलबर्नमा चाहिँ खुब रौनक हुन्छ यति धेरै
नेपाली कम्युनिटी धेरै छ नि त
होइन अनि मेलबर्नमा चाहिँ मैले देखेको दुईवटा समूह छ त्यहाँनिर एकदमै धेरै नेपालीहरूलाई एक्टिभिटिज गराउने एउटा चाहिँ मेलबर्न चौतारी त्यो रेडियो प्रोग्राम हो
होइन
पेसल लोमिटेल नेपालमा पत्रकारिता गराउनु भएको प्रोग्राम चलाउनुहुन्छ पेसल लोमिटेल चाहिँ यति धेरै लाग्नुहुन्छ गतिविधि गर्नलाई त्यो रेडियो प्रोग्राम मार्फतै कतिवटा एक्टिभिटिज गर्नुहुन्छ अनि अर्को चाहिँ सोलाङ च्योर भन्ने छ एकजना एउटा संस्था होइन त्यसले पनि एकदम यति धेरै एक्टिभिटिजहरू गरिरहन्छ होइन अस्ति के भन्नु र निकै अगाडि नै हो नोभेम्बर पोहोरको नोभेम्बर होइन पोहोरको नोभेम्बरको बेला चाहिँ त्यहाँनिर फेस्टिभल हुँदा नेपाली फेस्टिभल हुँदाखेरि चाहिँ नेपालीहरूको सङ्ख्या करिब करिब 70,000 भेला भएको थियो त्यहाँ होइन अस्ट्रेलिया भरिबाट सबैबाट भेला हुँदा त्यसो त्यो सङ्ख्याले गर्दाखेरि पनि मेलबर्नमा अलिक बढी हुन्छ
नेपाल
एडिल्यान्डमा अलिक कम भइरहेको छ अलि जोस जाँगर भएको मान्छेहरू अलिक धेरै
चाहियो बिस्तारै बढ्छ पनि होला अब त्यस्तै गरी सञ्जयजी हजुरले अब के गर्नुहुन्छ तिहारमा
यहाँ त विशेष अब त्यस्तो केही खासै छैन होइन दसैँ चाहिँ अलिकति रमाइलो नै भयो खसी किन्न गएको थियौँ हामीहरू कहाँ भन्दाखेरि दसैँमा यो भिक्टर हार्बर जाने बाटो भन्दा लगभग 40-50 किलोमिटर अनि हाम्रो आशिष वाग्लेजी अनि त्यसपछि अरू साथीहरू हामीसँग मिलेर दसैँमा चाहिँ खसी किन्न गइयो खसीसी खाइयो तर तिहारमा चाहिँ खासै त्यस्तो प्लान छैन किन भन्दाखेरि अब दसैँ भनेको चाहिँ अलिक ठुलो चाड तिहार दसैँ पछिको अब महान चाड नै हो दसैँ नेपालीहरूको तिहार पनि यसमा चाहिँ त्यस्तो अहिलेसम्म कुनै तयारी त छैन तर अब त्यही हो घरमा रमाइलो गर्ने दीपावली गर्ने घरभित्रै भए पनि
आफूले जाने बुझेको गर्ने
र अघिको त्यो भैलीको कुरा गर्दा गर्दै मलाई चाहिँ आफ्नो मेरो के अरे स्कुल लाइफमा हामी चाहिँ भैली खेल्न जाने बेलाको याद आयो कि कस्तो हुन्थ्यो भन्दाखेरि अब 7-8 पढ्ने बेलासम्म पनि तिहारको दसैँ सकिने बित्तिकै तिहारको तयारी हुन्थ्यो क्या हामीहरू स्कुल बिदा त्यस बेला अब एक महिना हुन्थ्यो ठ्याक्कै दसैँ तिहारको के अरे एक महिना अनि अब बिचमा अब दसैँ सुरु हुनुभन्दा अगाडि नै होमवर्कहरू त्यो दिया हुन्थ्यो स्कुलबाट गृह कार्यहरू त्यो सबै सघाउने क्या फटाफट गरेर सबै सघाउने अनि बिचमा चाहिँ खेल्न पाइन्छ रमाइलो गर्न पाइन्छ भनेर त्यो सके दसैँ सकिएपछि तिहारको सुरु भैलीको तयारी सुरु हुन्थ्यो अनि हामीहरू साथीभाइहरू सबै जम्मा भएर अनि तिहार भैली खेल्न गयो होइन लक्ष्मी पूजाको दिनबाट लक्ष्मी पूजाको दिनमा भैली खेल्न गयो अनि साथीहरू भैली खेलेर साथीहरूको घरमा अनि एक ठाउँमा जम्मा भयो त्यो राति नै त्यो पैसा जति उठेको हुन्छ नि भैली खेलेर पाँचजना छजना सातजना जति खेला छ त्यो सातजनालाई भाग बाँड्यो कि बराबर भाग बाँड्यो उतिखेरै अरू त्यो अब खानेकुराहरू पनि दिएको हुन्थ्यो तर अब खाइयो यताउता गरेर सकियो होइन तर मेन चाहिँ आँखा चाहिँ पैसा
लक्ष्मीमा जान्थ्यो
लक्ष्मीको महत्त्व भने साह्रै रहेछ होइन विदेशहरू पनि बुझ्यो त्यो कुरो अनि त्यो पैसा बाँडिसकेपछि हामी चाहिँ अनि त्यहीँनिर तास खेल्न बस्थ्यौँ कि
तासमा सिध्याउने पैसा
त्यो अब भैली खेलेर जतिवटा छ त्यो पैसा बाँडिसकेपछि चाहिँ ल तास खेल्ने भनेर हुन्थ्यो अनि त्यसपछि त्यहाँ तास खेलेर त्यो अब यो बाँडेको पैसा त हो नि अब गएर आफूले मागेर घरबाट माग्नु परेको छैन के भयो त भनेर खेले हार कहिले हारिन्थ्यो कहिले जितिन्थ्यो घर जाने बेला जस्ताको तस्तै फेरि एउटाले जित्यो एउटाले के अरे लियो अनि ला तैँले त जिति सार भने त्यो रमाइलो लाग्थ्यो क्या अहिले सम्झिँदाखेरि साह्रै रमाइलो लाग्छ त्यो कुराहरू अहिले मिस पनि गरिन्छ ती सबै
कुराहरू केटाकेटीको दसैँ केटाकेटीको तिहार एकदमै इन्ट्रेस्टिङ
घरतिर
चाहिँ नेपाली गाउँ थोरै थियो भुटानतिर चाहिँ होइन हामी बसेकोतिर गाउँबाट अलिकति माथितिर जाने बित्तिकै भोटे गाउँहरू थियो
होइन
भोटेहरू भन्थ्यो त्यो चाहिँ टिबेटन स्टाइलको होइन जोङ्खा भाषा बोल्ने त्यो भाषै नमिल्ने संस्कृति नमिल्ने होइन पुरै अनि अब हाम्रो नेपाली गाउँमा भन्दा पनि त्यो भोटे गाउँमा बढी जाने क्या मान्छे उनीहरूलाई चाहिँ इन्ट्रेस्ट लाग्ने उयो नयाँ कुरो है खोजी खोजी ल्याउने बोलाउने के बाटोमा कता कता देउसी खेल्दैछ भने नि बोलाउने है सानसानो टिम हामी केटाकेटी फुच्चे मसिनो होइन मैले चाहिँ सायद पाँच वर्ष छ वर्ष हुँदादेखि भट्याउने सुरु गरेँ
है
त्यो चाहिँ के भयो भने गाउँतिर आफ्नो लेभलको केटाकेटीकोमा चाहिँ त्यो रामायण महाभारतको कथा नजान्ने क्याहरू मलाई चाहिँ त्यतिखेर थाहा भएको त्यो कथा है सुनेर अनि भट्याउने अरू नजान्ने अनि अगाडि बढेपछि मैले भनेको मान्छे पनि आइज नत्र होइन आइज कि स्कुल बिदा हुन्थेन भुटानमा चाहिँ दसैँ तिहारमा होइन स्कुल छोडेर भए पनि देउसी खेल्न आउँथ्यो कि
एकदम रमाइलो गरी मनाउनु
केटाकेटीको अवस्थामा चाहिँ खुब रमाइलो हुन्थ्यो क्या तर तपाईँकोतिर चाहिँ पैसा कति दिन्थ्यो दान हाम्रोमा चाहिँ पाँच पैसा हुन्थ्यो है
त्यो त अति थोरै भयो
हामी त लिँदैन थियौँ पाँच पैसा भयो नि त अलिकति लामो गीत गाएर अझै देउसी खेलेर अझै पैसा थप्नु पर्यो अनि नाच्थ्यौँ बरु नाचेर देखाउने भनेर नाचेर देखाएर पनि पैसा चाहिँ धेरै दिनै पर्यो
थपेरै छान्नुहुन्थ्यो थप्ने बनाएरै छान्नु
हामीहरू चाहिँ कस्तो अब यदि साथीहरूको घरमा गएको छ भने भैली खेल्न देउसी खेल्न गएको छ भनेदेखि साथीहरू पहिल्यै आफ्नो उसलाई आफ्नो बुवा मलाई चाहिँ पहिल्यै उ गरेर मेरो साथीहरू आउनुलाई चाहिँ यति रुपियाँ दिने होइन एटलिस्ट केही नभए पनि 150-150 जानुपर्छ भनेर भन्दै कहाँ 500 रुपियाँ दिएर सकिन्छ सबै कति आउँछन् सबैलाई पैसा दिएर सकिन्छ भनेर भन्ने अनि त्यो होइन कहाँ साथीहरूले तेरो घरमा त भोलि यहाँ के अरे बिहान भयो भने अनि तेरो घरमा जम्मा 10 रुपियाँ दिएको थियो भनेर त्यो चाहिँ एउटा बच्चा मानसिकता कि अनि तर कतिपय अवस्थामा चाहिँ यदि पैसा थोरै दियो भने नि उल्टो पैसा थपेर अनि त्यही घरबेटीको अगाडि राखिदिने कि अनि त्यसपछि फेरि भैली खेल्न थाल्ने कि त्यस्तो पनि गरिन्थ्यो
जोस् रमाइलो हुन्थ्यो
रमाइलो हुन्थ्यो
अब यी रमाइला तिहारका कुराका साथ अब हामीले एउटा फेरि गीतको पालो आएको छ यो गीतलाई पनि राजु लामाको स्वरमा छ र यो गीतको बोल छ भाइ टिकामा भेट्न आउला सुनौ यो गीत अहिलेलाई
भेटना आउला बिदाई छ आजलाई भाइ टिकामा भेटना आउला बिदाई छ आजलाई नरोइ जाऊ चेली आशिष आफ्नो पराइ नै आफ्नो
कामा भेटना आउला
interested in the world and what it has to offer, not someone else's version. That's why you listen to Radio Adelaide 101.5 FM. Like all community radio, we depend on your support. Without your subscription, the next sound you hear might be this. To subscribe, ring us now on 8303 5000. It's tax deductible.
हजुरहरू सुन्दै हुनुहुन्छ कार्यक्रम रेडियो कार्यक्रम भोइस अफ साङ्ग्रा रेडियो एडलेडको 101.5 एफएमबाट. आजको कार्यक्रम हाम्रो यो तिहार विशेष कार्यक्रम रहेको छ. अब हामी एकजना हाम्रा
रेगुलर श्रोता भनौँ,
हजुर,
सल्सबरीबाट हामीसँग सम्पर्कमा हुनुहुन्छ खगेन्द्र खत्तीवडा. उहाँसँग हामी तिहारको विषयमा छोटकरीमा कुरा गर्छौँ. खगेन्द्रजी, तपाईँ लाइनमै हुनुहुन्छ?
हजुर, म लाइनमै छु.
कार्यक्रममा स्वागत छ यहाँलाई.
हजुर, धन्यवाद.
कुरा सुरु गरौँ न, तपाईँ यसपालिको तिहार कसरी मनाउँदै हुनुहुन्छ?
यसपालिको तिहार छोटकरीमा भन्दाखेरि राम्रोसँग मनाउने सोच बनाएको छ. तर पनि अब विगतका दिनहरूमा भन्दा चाहिँ अलिकति पहिला पहिलाको परम्परा अनुसार चाहिँ अलिकति तिहारहरू छुट्टी नै आएको छ. त्यसमा अलिकति पहिला चाहिँ लम्बी जम्मी हुन्थ्यो भने अहिले चाहिँ अलिकति छोटो रूपमा चाहिँ मनाउँदै त्यस्तै अब भएको छ. अब पहिला पहिला चाहिँ अब हामी सानो छँदा भुटानमा रहँदा नेपालमा रहँदा भनेको चाहिँ अलिकति विस्तृत रूपमा अलिकति लामो हिसाबमा जाने थियो. र अहिले चाहिँ अब आएर अलिकति विदेशको बसाइ भएकोले गर्दा होला अलिकति सरकारीमै सर. र पनि अब हामीले सक्दो हाम्रो परम्परालाई चाहिँ निरन्तरता दिने र अलिकति राम्रोसँगले मनाउने नै सोच बनाएका छौँ.
हजुर, अनि हजुरको त्यो तिहारको दिन चाहिँ छुट्टी त होला नि होइन कामबाट?
हजुर, छुट्टी नि छुट्टी त छैन, र पनि छुट्टी मनाउने अब तिहार विशेष गरी मनाउने नै सोच बनाएको छौँ.
हजुर, अनि अब हजुरले अब एडलेड बस्दै गर्न आउनुभयो त, अब धेरै वर्ष भयो होला होइन?
हजुर,
एडलेडमा हजुरले कसरी मनाउँदै आइरहनुभएको थियो हजुरले?
अब जसरी अब हाम्रो हिन्दू परम्परा अनुसार कसरी मनाउने त्यो तिहार कसरी मनाइन्छ अब त्यही हिसाबले मनाउँछौँ. अब लक्ष्मी मातालाई पूजा गर्ने अनि अब धन धान्यकी देवीलाई चाहिँ अब धेरै धन होस् धन सम्पत्ति होस् भन्ने हिसाबले त्यसरी यसरी
मनाउँछौँ.
अनि माने चाहिँ धन धान्यकी देवीलाई यसरी सधैँ गुहार्दा तपाईँसँग धन त धेरै पो भइसक्यो होला.
होइन, त्यसरी त होइन. र पनि अब के भने हाम्रो संस्कृति परम्परा भनेको चाहिँ हाम्रो यो विश्वासमा हरेको छ, विश्वास मान्नुपर्छ.
अनि एडलेड आइकन अथवा अस्ट्रेलिया आइकन कतिपटक देउसी खेल्नु भयो?
मैले अब यसपालिसँग तिनचोटि हुन्छ.
तिनचोटि हुन्छ है?
हजुर.
अलिकति होइन, देउसी लु खेलेर सुनाइदिनुहोस् न, हामी यहाँ देउसी रे भन्छौँ, तपाईँ त्यहाँ भट्टाइदिनु पर्यो.
होइन, अब पहिला बाल्यकालमा खेलेको थियो अब, र पनि अब खासै त मलाई त आउँदैन. र पनि अब अरू साथीहरूले यहाँ देउसी रे भन्दाखेरि म पनि देउसी रे भन्ने
हो. हजुर, तपाईँले भट्टाइदिनु भयो भने हामी यहाँ स्टुडियोमा बसेर एकदम देउसी रे भन्ने थियौँ एकदम मजाले.
ल हुन्छ त, म तयार छु.
ल सुरु गरौँ त.
आफै भन भन भाइ हो
देउसी रे,
ए रामरी भन
देउसी रे,
ए सोर्नेलाई भन
देउसी रे.
हजुर, यति नि हो मैले
आयो है.
धेरै धेरै धन्यवाद खगेन्द्रजी, हामीसित कुरा गर्नुभयो र हाम्रो
देउसी पनि खेलिदिनु भयो, खुसीको साथ सुन्नुभयो र तपाईँको स्वर. अर्को साल पनि फेरि तपाईँसँग देउसी खेल्ने बाचा गर्दै आजलाई बिदा हुन्छ है त.
हुन्छ, अनि अब सम्पूर्ण साथीहरू अब तपाईँहरू लगायत सम्पूर्ण रेडियो सुन्ने नेपाली दाजुभाइहरूलाई पनि यो तिहारको विशेष शुभकामना दिन चाहन्छु. अनि अब बन्ने गीत पनि सबैजनालाई र तपाईँहरूलाई पनि सुनाउन चाहन्छु.
यहाँलाई पनि तिहारको शुभकामना हाम्रो तर्फबाट.
हजुर, धन्यवाद
धन्यवाद धन्यवाद. अब हामी एउटा गीत राख्न गइरहेका छौँ. यो गीतको बोल छ निधारमा लड्काएर. श्रोताहरू, तपाईँ अहिले रेडियो एडिलेडको भोइस अफ साङ्गीलाई सुन्दै हुनुहुन्छ. हामीले समाचारको क्रममा उल्लेख गरेका थियौँ भुटानी प्रजातन्त्रवादी नेता रङथुङ किन्ले दोर्जीको विषयमा. छोटकारीमा जानकारी दिन्छु भनेको थिएँ मैले, अलिकति यहाँ जानकारी मसँग छ. मैले यो epfanews.com लिएको हो, भुटानी समाचार संस्था भुटान मिडिया सोसाइटीले सञ्चालन गरेको यो वेबसाइटमा अङ्ग्रेजीमा छ, म नेपालीमा भन्ने प्रयास गर्छु. थोर बहुत मिस्टेक भयो भने श्रोताहरूले माफ गर्नुहोला, सच्याएर सुन्नु होला त्यसो पनि भन्न सकिन्छ. रङथुङ गेन्ले दोर्जी चाहिँ भुटानमा रहँदाखेरि निकै माथिल्लो तहमा भन्न राजनीतिकता नभनौँ आर्थिक रूपमा माथिल्लो तहमा हुनुहुन्थ्यो. उहाँको चाहिँ राजपरिवारसँग सम्बन्ध थियो, राजाको परिवारको भनौँ न, अब आजी भन्छ त्यहाँ चाहिँ राजकुमारी जस्तो उहाँले बिहा गरेर बस्नुभएको थियो. 1990 भुटानमा प्रजातन्त्रको आन्दोलन भयो, त्यतिखेर चाहिँ त्यो आन्दोलनलाई सहयोग गरेको हो भनेर सरकारले रङथुङ गेन्ले दोर्जीलाई May 18, 1991 पक्राउ गरेको थियो र 50 दिन जेलमा राखेर यातना दिएपछि चाहिँ उहाँलाई छोडियो. 50 दिनपछि July 6, 1991 छोडियो. यो चाहिँ राजाले पार्डोनलाई के भन्छ नेपालीमा, रोयल पार्डोनलाई, राजाले चाहिँ क्षमादान दिएर जेलबाट छुटकारा दिँदाखेरि
के भन्छन् त्यसलाई, अब टिपिकल नेपाली वर्ड
नेपाली ठ्याक्कै नेपाली शब्द त हामी ठिकै छ, रोयल पार्डन भनौँ. अस्ट्रेलिया बस्ने सबैले श्रोताहरूले बुझ्नुभयो होला. त्यसपछि उहाँ चाहिँ त्यो जेलमा बस्दाखेरि पाएको यातना पछि यातनाको उपचार गर्न July 8, 1991 चाहिँ छुटेको 2 दिनपछि आसामतिर जानुभयो, गुवाहाटीतिर उहाँले उपचार गर्नको लागि. उपचार गर्ने क्रममा करिब करिब 1 महिना जति बस्नुभयो. 1 महिना क्रममा उहाँले आफ्ना मित्रहरू र जानकार स्रोतबाट सूचना पाएपछि सरकारले फेरि पक्राउ गर्ने र उहाँलाई मार्ने तयारी गरेको सूचना पाएपछि उहाँ नेपाल आउनुभयो. अगस्त 3, 1991 नेपाल छिर्नुभयो. नेपालमा मा सिभिक्ट अथवा सेन्टर फर भिक्टिम्स अफ टर्चर इन नेपाल भन्ने सिभिक संस्थाबाट चाहिँ उहाँले उपचार गर्नुभयो भने युएनएचसिआर युनाइटेड नेसन्स हाई कमिसन अफ रिफ्युजीमा एप्लिकेसन दिएपछि उहाँले शरणार्थीको दर्जा पाएर नेपालमा बस्नुभयो. र त्यही क्रममा जुन 16, 1994 उहाँले ड्रुक नेसनल कङ्ग्रेसको स्थापना गर्नुभयो र प्रजातान्त्रिक आन्दोलन त्यहाँबाट सुरु गर्नुभयो. 1993 अर्को एउटा घटना छ. त्यतिखेर चाहिँ दोर्जीको एकजना भाइ जो चाहिँ हिमाली क्षेत्रमा जाँदाखेरि एकदम रोग लाग्थ्यो उहाँलाई, होइन, हिमालतिर चाहिँ उहाँ बस्नै नसक्ने, त्यो थाहा पाउँदा पाउँदै पनि उहाँको भाइलाई चाहिँ सिडिओ बनाएर हिमाली जिल्लातिर पठाइयो. र हिमाली जिल्लामा पनि यति कि त्यो माथिल्लो उत्तरी भेगको सिमाना अध्ययनको लागि चाहिँ उहाँलाई टोलीको प्रमुख बनाएर हिमालतिर पठाइयो.
हिउँ पर्ने ठाउँ
हिउँ पर्ने ठाउँ त्यो चाहिँ 24 घन्टा 12 महिना हिउँ पर्ने ठाउँतिर चाहिँ पठाइयो. उहाँ चाहिँ हिउँ चाहिँ उहाँले उहाँलाई चाहिँ हिउँले छुनु हुन्थेन, त्यस्तो रोग थियो उहाँसँग. र अब सरकारी आदेश जानै पऱ्यो. उहाँ चाहिँ जानुभयो, पुग्नुभयो, होइन, हेर्नुभयो बोर्डर सर, र रिपोर्ट लिएर फर्किँदै गर्दाखेरि बाटामा मृत्यु भयो उहाँको. उहाँ चाहिँ र सरकारको मनसाय पनि के थियो भन्दाखेरि चाहिँ उहाँलाई मार्ने नै थियो, सिधै मार्दाखेरि आरोप लाग्ने भएको कारणले गर्दा त्यो अर्को बाटो अप्नाइएको हो. त्यसपछि उहाँको मृत्यु भएपछि चाहिँ रङथकिनलेलाई दिल्लीमा भएको भुटानी राजदूतावासले सम्पर्क गर्यो र भाइको दाह संस्कारमा आउनु पर्यो भनेर चाहिँ सूचना जारी गर्यो. तर रङथकिनलाई थाहा थियो भुटानभित्र पसेपछि फेरि पक्राउ गर्छ भन्ने कुरो, त्यो जानेर चाहिँ उहाँलाई फेरि जान दिएन. यति भन्दै करिब करिब छोटकरीमा भने मैले दिल्लीमा पनि 13 वर्ष जेलमा बस्नुभयो उहाँ. 13 वर्ष 2 वर्ष जेलमा बस्नुभयो, त्यसपछि अरू 11 वर्ष चाहिँ दिल्लीभित्र मात्रै घुम्न पाउने गरी बस्नुभयो. र उन 2009 उहाँलाई भारतको अदालतले चाहिँ कुनै कारण छैन उहाँलाई जेलमा राख्ने भनेर चाहिँ उहाँको मुद्दा खारेज गरेपछि उहाँ नेपाल आउनुभयो र गएको 2-3 महिना अघि मात्रै नेपालमा बसेर फेरि राजनीतिक आन्दोलन सुरु गर्नुभएको थियो. फोक्सोको कलेजोको रोगबाट उहाँ ग्रसित हुनुहुन्थ्यो र उपचारको लागि सिक्किम जाँदाखेरि उहाँको सिक्किमको मणिपाल मेडिकल शिक्षण अस्पतालमा उहाँको मृत्यु भयो. श्रोताहरू, यो थियो छोटकरीमा रङथङकिनलेको बारेमा जानकारी. कमलजी, करि करि हामी कम
कार्यक्रमको अन्त्यमा आइसकेका छौँ. भर्खरै मलाई एउटा जन्मदिनको म्यासेज आएको छ. आज एडलेडमा बस्ने भीम दङ्गालजीकी छोरीको 6ौं बर्थडे रहेछ आज, माया दङ्गालको. उनलाई शुभकामना दिन उनको बाबा भीम, आमा होली, भाइ लियो, साथसाथै हजुरबुवा हजुरआमा कमला र काशीराम पौडेलले उनलाई जन्मदिनको शुभकामना दिन चाहनुभएको छ. त्यस्तै गरी माया दङ्गाललाई हाम्रो यो रेडियो एडलेटको कार्यक्रम भोइस अफ साङ्गलाई पनि उहाँ उनको जन्मदिनको शुभकामना दिन्छ. श्रोता हजुरहरू, अब हाम्रो यो कार्यक्रमको अन्त्यतिर आइसकेको छौँ, एकदम अन्त्यतिर नै. अब हजुरहरूको तिहार भनौँ, यो चाड एकदम रमाइलो गरी मनाउनुहोस्. अर्को साता हामी आउने नै छौँ.
अर्को साता पनि सायद तिहारकै अझै रमझम लिएर आउने
हजुर. अहिलेलाई पनि सम्पूर्ण युनिट, म कमल, सञ्जय, डोमा, साथसाथै हाम्रो इन्द्रजीबाट हामीले बिदा माग्छौँ. अहिलेलाई पनि हामीलाई बिदा दिनुहोस्. मैले यो हामी जाँदा जाँदै एउटा भैलिनी गीत छोडेर जाँदैछु. कार्यक्रम सुनिदिनु भएकोमा धन्यवाद.
शुभरात्रि.